यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। कोरोना भाइरसको संक्रमणबाट नेपालमा एक सुत्केरी महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा पुष्टि। संक्रमितको संख्या 281 पुग्यो। कोरोना संक्रमितको उपचार तथा परीक्षणमा खटिएका स्वास्थ्य कर्मीलाई सामान्य अवस्थामा जस्तै घर तथा डेरामा बस्ने वातावरण बनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध। कोरोना भाइरस नियन्त्रणका लागि नेपाली सेनाले चीनबाट खरिद गरेका पहिलो चरणका अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल भित्रिए। सरकारको नीति तथा कार्यक्रममाथि संसदमा आजदेखि छलफल हुने। प्रमुख प्रतिपक्षी कांग्रेसले नीति तथा कार्यक्रममाथि संशोधन पेश गर्ने। र विश्वभर कोरोना संक्रमितको संख्या 47,16,000 नाग्यो। 3,12,000 भन्दा बढ़ीको मृत्यु। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोकी 29 वर्षीय महिलाको कोरोनाबाट मृत्यु भएको पुष्टि गरेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले मृतकको कोविड 19 सम्बन्धित थप परीक्षणपछि कोरोना भाइरसबाट मृत्यु भएको बताउनुभयो। नेपालमा कोविड 19 मृत्यु भएको यो पहिलो घटना हो। अहिलेसम्म कोरोना संक्रमित 36 उपचारपछि घर फर्किसकेका छन्। उहाँका अनुसार ती महिला गत वैशाख 23 त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भई 24 साधारण तरिकाले सुत्केरी भई वैशाख 25 डिस्चार्ज भएर सिन्धुपाल्चोक घर गएकी थिइन्। घरमा गएपछि ज्वरो र श्वास प्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराइरहेकी थिइन्। उनको स्थिति जटिल बन्दै गएपछि धुलीखेल अस्पताल लैजाँदै गर्दा बाटोमा शुक्रबार बिहान मृत्यु भएको थियो। यसैबीच हिजो फेरि थप 2 संक्रमण देखिएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा धनुषाका 20 र 65 वर्षीय पुरूषमा संक्रमण देखिएको हो। मृत महिला र अर्का 2 नयाँ गरी संक्रमितको संख्या 81 पुगेको छ। उहाँका अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य भएको र ती स्वास्थ्य कर्मीको सम्पर्कमा रहेका छन्। धुलीखेल अस्पतालमा निधन भएकी महिलाको गाउँमा सील गरिएको छ। हिजो बसेको जिल्ला सुरक्षा समितिको बैठकले सम्भावित संक्रमणलाई रोक्न 12 विषय नगरपालिका 9 र बलेफी गाउँपालिका 8 र 9 सील गरिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचार तथा परीक्षणमा खटिएको स्वास्थ्य कर्मीहरूलाई सामान्य अवस्थामा जस्तै आफ्नो घर तथा डेरामा बस्ने वातावरण बनाउन सबैसँग अनुरोध गरेको छ। मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा हिजो मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले स्वास्थ्य कर्मीहरूले संक्रमण फैलाउन सक्ने आशंका गरी घर तथा डेरामा बस्न असहयोग गरेको प्रति मन्त्रालयको ध्यान आकर्षण भएको बताउनुभयो। कोरोना संक्रमित बिरामीको उपचार तथा परीक्षणमा खटिने सबै स्वास्थ्य कर्मीहरूलाई व्यक्तिगत सुरक्षा उपकरण पीपीई उपलब्ध गराएको र सबैको नियमित स्वास्थ्य परीक्षण समेत भइरहेको हुँदा समुदाय तथा परिवारका सदस्यहरू भयभीत नहुन प्रवक्ता डाक्टर देवकोटाले आग्रह गर्नुभयो।
स्वास्थ्य कर्मीहरू कोविड 19 विषयमा अत्यन्त जानकार हुनुहुन्छ। उहाँहरू नै यो कोविड 19 रोकथाम तथा नियन्त्रणमा खटिने पहिलो पंक्तिका योद्धाहरू पनि हुनुहुन्छ। उहाँहरूलाई राम्ररी थाहा छ कि कसरी उहाँहरू संक्रमणबाट जोगिने र कसरी अरूलाई संक्रमण हुनबाट जोगाउने भनेर। यो घड़ीमा उहाँहरूको मनोबल बढ़ाउनुपर्छ, उहाँहरूलाई सुरक्षित राख्नुपर्छ, उहाँहरूलाई सहयोग गर्नुपर्छ। यसो गर्नुको सट्टा उहाँहरूको मनोबल गिराउने काम, उहाँहरूलाई असहयोग गर्ने र घरमा पस्न नदिने लगायतका कार्यहरू अवाञ्छनीय हुन्। यसो नगरिदिनु हुन, नगराउनु हुन सम्बन्धित सबैलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हार्दिक अपील गर्दछ।
प्रवक्ता डाक्टर देवकोटाले दिनुभएको जानकारी अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको उपचार तथा परीक्षणमा संलग्न सबै स्वास्थ्य कर्मी तथा कर्मचारीहरूको व्यवस्थापन सम्बन्धी मार्ग निर्देशन 2077 जारी गरेको छ। नयाँ मार्ग निर्देशनले सम्बन्धित अस्पतालहरूलाई उपचार तथा परीक्षणका लागि आवश्यक आर्थिक स्रोत जुटाउन, आवश्यक कर्मचारीहरू खटाउन तथा उपचारमा संलग्न रहँदा कर्मचारीहरू संक्रमित हुने जोखिम कम गर्न सहयोग पुग्ने प्रवक्ता डाक्टर देवकोटाले बताउनुभयो। यसै गरी मन्त्रालयले मानव अंग प्रत्यारोपण केन्द्रका 6 डायलसिस मेसिनहरू कोरोना भाइरसको संक्रमितका लागि छुट्याउने निर्णय गरेको पनि उहाँले बताउनुभयो। काठमाडौँ महाराजगंज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले कुनै पनि अस्पताल कर्मी कोविड 19 संक्रमित नभएको जनाएको छ। शिक्षण अस्पतालमा कार्यरत कर्मचारीमा कोविड 19 देखिएको भन्ने खबरको खण्डन गर्दै अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर प्रेमकृष्ण खड्गाले हालसम्म कोही अस्पताल कर्मीमा संक्रमण नदेखिएको जानकारी दिनुभयो। उपचारका लागि शिक्षण अस्पताल पुगेकी 6 वर्षीय बालिकामा गत बिहिबार कोविड 19 पुष्टि भएको थियो। ती बालिकाको सम्पर्कमा आएका सबै स्वास्थ्य कर्मीलाई क्वारेन्टाइनमा राखिएको पनि अस्पतालले जनाएको छ। काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ़न नदिन काठमाडौँ प्रवेश गर्ने नाका जोड़िएका स्थानीय तहहरूले विशेष सतर्कता अवलम्बन गर्न थालेका छन्। उपत्यका बाहिरबाट लुकीछिपी उपत्यका प्रवेश गर्न थाल्दा जोखिम बढ़दै गएको भन्दै नाकामा रहेका नगरपालिकाले सीमा प्रवेशमा कड़ाई गरेका हुन्। उपत्यका प्रवेश गर्ने नाका जोड़िएका काठमाडौँको चन्द्रागिरी, तारकेश्वर, शंखरापुर, सूर्य विनायक, नागार्जुन र दक्षिणकाली नगरपालिकाले नाकामा विशेष सुरक्षा अप्नाएका हुन्। प्रदेश नम्बर एक आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले भारतीय सीमा क्षेत्रमा अलपत्र अवस्थामा रहेका नेपालीलाई तत्काल उद्धार गरेर ल्याइने बताउनु भएको छ। झापा जिल्ला कोरोना रोकथाम समितिको हिजोको बैठकमा कानून मन्त्री कार्कीले उद्धार गरेर ल्याएपछि राख्ने होल्डिङ सेन्टर र क्वारेन्टाइनको व्यवस्था गर्न स्थानीय सरकारलाई निर्देशन दिनुभयो। झापाका काकरभिट्टा, भद्रपुर, गौरीगंज, टागनडुब्बा र कचनकवल नाकाबाट आगामी एक दुई दिनभित्रै 1,000 नेपालीलाई उद्धार गरेर सुरक्षित रूपमा नेपाल ल्याइने र क्रमशः यो संख्या बढ़ेर 20,000 पुग्न सक्ने मन्त्री कार्कीले बताउनुभयो। उहाँले नेपाल सरकार र भारत सरकार बीच यस विषयमा छलफल भइरहेको बताउनुहुँदै सीमा क्षेत्रमा रहेका आआफ्ना नागरिकलाई ल्याउने र लैजाने काम चाँडै हुने जानकारी पनि दिनुभयो। भारतमा रेल सेवा सञ्चालन भएसँगै त्यहाँ अलपत्र परेका नेपाली स्वदेश फर्कन भन्दै सीमावर्ती नाकामा आउन थालेका छन्। मंगलबारदेखि भारतले रेल सेवा सञ्चालन गरेपछि विभिन्न शहरमा अलपत्र परेका 1200 भन्दा बढ़ी नेपालीहरू पूर्वी सीमावर्ती क्षेत्रमा आएर बसेको झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिनुभयो। उक्त क्षेत्रमा नेपालीको संख्या थपिँदै गएको र उनीहरूलाई प्रक्रिया पूर्याएर नेपाल प्रवेश गराउने योजना रहेको झापाका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाद कोइरालाले बताउनुभयो। पश्चिम नेपालको सीमा क्षेत्र नजिक भारतीय क्वारेन्टाइनमा रहेका नेपाली नागरिकलाई 1.5 महिनापछि नेपाल प्रवेश गराइएको छ। कञ्चनपुरको पुनर्वास 11 डोके बजारसँग सीमा जोड़िएको नेपाल भारत सीमा नाका गौरी फन्टाबाट नेपाल प्रवेश भएकालाई पलिया क्वारेन्टाइनमा राखिएको छ। साथै 432 भारतीय नागरिकहरूलाई पनि नेपालबाट भारत पठाइएको छ। कोरोना भाइरस नियन्त्रणका लागि नेपाली सेनाले चीनबाट खरिद गरेका पहिलो चरणका अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल भित्राइएको छ। चीनको होङजूबाट स्वास्थ्य सामग्री लिएर हिँडेका 10 कन्टेनर तातो पानी नाका हुँदै काठमाडौँ आइपुगेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो।
आज हामीले कस्टम क्लियर गरेर आज यसतर्फ मुभ भएको हो। अहिले यो एयरपोर्ट ब्यारेकमा चाहिँ करिब 265 क्युबिक मिटर सामानहरू 10 ट्रकहरूमा आएको छ। चीनबाट आएको सामग्रीहरूमा भन्सारमा चाहिँ हाम्रो क्वारेन्टिन गर्नुको लागि 24 घण्टा राख्नुपर्ने भएको हुनाले राखेर हिजो चाहिँ हामी कहाँ यो नेपाली साइडमा चाहिँ क्रस ओभर भएको थियो। हाम्रो टोटल अहिलेसम्म 22 गतेबाट तलमार्गबाट आउने सामानहरू ट्रकहरू चाहिँ यतातिर मुभ भएको थियो र यो 31 गतेको मितिसम्ममा 1180 क्युबिक मिटर बराबरको सामानहरू चाहिँ ट्रकहरू यसतर्फ मुभ भइसकेको हो।
ती स्वास्थ्य सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित नेपाली सेनाको 14 नम्बर वाहिनीमा संकलन गरिएको छ। सरकार बीच G2G खरिद सम्झौता अनुसार चीनबाट 343 टन स्वास्थ्य सामग्री नेपाल ल्याइनेछ। पहिलो चरणमा पीपीई लगायत 1180 क्युबिक स्वास्थ्य सामग्री ल्याइएको प्रवक्ता पाण्डेले जानकारी दिनुभयो। 47.7 टन सामग्री हवाई मार्ग मार्फत ल्याइने र यसका लागि नेपाल वायु सेवा निगमको जहाज सोमबार ग्वान्जाओ जाने सेनाले जनाएको छ। कोरोना भाइरसको सम्भावित संक्रमण नियन्त्रण एवं रोकथामका लागि गरिएको लकडाउनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झण्डै 2 महिना यता सुनसान छ। हवाई उडान पूर्ण रूपमा ठप्प भएपछि नेपालका आन्तरिक वायु सेवा कम्पनीहरूले अहिले दैनिक करिब 12 करोड़ रूपियाँ बराबरको घाटा बेहोरिरहेका छन्। संवाददाता यशोदा अधिकारीको रिपोर्ट।
महँगो व्यवसायका रूपमा चिनिने हवाई सेवा कोरोना भाइरस संक्रमणका कारण ठप्प भएपछि दैनिक उडान भर्दै आएका जहाजहरू यतिखेर थन्किएका छन्। दैनिक 2,60,00,000 रूपियाँ भन्दा बढ़ी राजस्व संकलन गरिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विगत झण्डै 2 महिना यता सुनसान छ। नेपालबाट धेरै उडान हुने खाड़ी मुलुकसँगै भारत, चीन, थाइल्याण्ड, मलेसिया लगायतका देशमा उडान बन्द भएका छन्। विश्वमै महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण हाल सञ्चालनमा रहेका नेपाल एयरलाइन्स, निजी वायु सेवा कम्पनी र हेलिकप्टर कम्पनीहरू ठूलो आर्थिक संकटबाट गुज्रिरहेका छन्। नेपाल वायु सेवा संचालक संघका प्रवक्ता योगराज कणेल शर्मा सरकारले न्यूनतम ब्याज दरमा ऋणको व्यवस्था गरिदिए हवाई कम्पनीहरूलाई राहत मिल्ने बताउनुहुन्छ।
अपरेटिङ कस्ट प्रति महिना हेर्नुहुन्छ भने करिब 1,10,00,000 देखि 1,20,00,000 दुईटा एयरक्राफ्ट चलाउनेहरू हुन्छ। लो ब्याज दरमा लोन दिने, रिसेटलिङ गरिदिने केही राहत हुन्थ्यो, अन्यथा कम्पनीहरू डुब्ने।
विदेशी पर्यटकमा निर्भर हुँदै आएका नेपाली वायु हवाई सेवा कम्पनी आर्थिक रूपमा त्यति सबल देखिँदैनन्। हवाई सेवा अत्याधुनिक प्रविधि र उडान सुरक्षासँगै संवेदनशील र ठूलो पूँजीको आवश्यकता पर्ने व्यवसाय हो। सरकारी स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमका 4 एयरबस र 8 जहाज पनि राहत सामग्री र स्वास्थ्य सामग्री ल्याउने कार्यमा बाहेक अरू बेला ठप्प नै छन्। निगमले वाइड बडी र न्यारो बडी जहाज खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको झण्डै 24 अर्ब रूपियाँ ऋणको किस्ता तिर्न समेत सकिरहेको छैन। लकडाउन शुरू भएदेखि असार मसान्तसम्ममा निगमले झण्डै 7 अर्ब घाटा हुने अनुमान गरेको छ। निगमका अध्यक्ष सुशील घिमिरे उडान ठप्प भएको अवस्थामा कसरी व्यवस्थापन गर्ने भन्ने अनुरोध रहेको बताउनुहुन्छ।
सम्पूर्ण आमदानी जिरो भएको छ। फागुनदेखि किस्ता तिर्ने भन्ने किसिमले सुरु गरेका थियौँ र त्यो पनि अब हामी तिर्न सकिनौँ। लकडाउन शुरू भइसकेपछि त अलिकति हामीसँग क्यास फ्लो होला होइन, तर त्यो नहुन्जेलसम्म वास्तवमा अहिले चाहिँ एकदमै अनियन्त्रित अवस्था छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पनि लकडाउन शुरू भए ता करिब 4.5 अर्ब रूपियाँ घाटा भएको महानिर्देशक राजन पोखरेलले जानकारी दिनुभयो।
वायु सेवा सञ्चालनको क्षेत्रमा 4 अर्ब रूपियाँ मासिक घाटा रहेको छ। अब हाम्रो पनि चाहिँ करिब 10 अरब 54 करोड हाम्रो चाहिँ राजस्वको अनुमान थियो चालु आर्थिक वर्षको लागि। हवाई सेवामा प्रभाव परेको करिब 4.5 अर्ब रूपियाँ हाम्रो लस देखिसकेका छ।
नेपालमा विभिन्न 10 एयरलाइन्स र 10 हेलिकप्टर संचालक कम्पनीका 75 जहाजहरू ग्राउन्डेड भएका छन्। कोरोना भाइरसको संक्रमण नियन्त्रणमा नआइसकेकाले हवाई उडानहरू कहिलेदेखि शुरू हुन्छन् भन्ने अन्यलै रहेको छ। यसोदा अधिकारी रेडियो नेपाल काठमाडौँ।
कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपालीको संख्या 63 पुगेको छ। हालसम्म मृत्यु हुनेमा 52 पुरूष र 11 महिला रहेको लन्डन स्थित नेपाली दूतावासका प्रवक्ता शरद राज आरणले जानकारी दिनुभयो। दूतावासको पहलमा गठन गरिएको सूचना संकलन सहयोग समितिका अनुसार हालसम्म मृत्यु हुने भूतपूर्व गोर्खा सैनिकको संख्या 52 र गैर सैनिकको संख्या 11 रहेको छ। बाँकेको नरैनापुर गाउँपालिकामा कोरोना पुष्टि भएका 8 कन्ट्याक्ट ट्रेसिङका आधारमा 263 जनाको स्वाब संकलन गरिएको छ। कोरोना संक्रमण पुष्टि भएका 8 सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेकाले त्यहाँका 4 क्वारेन्टाइनबाट स्वाब संकलन गरेर पीसीआरका लागि भेरी अस्पताल नेपालगंज पठाइएको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
त्यो भाइ मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
तर अपलोड भइ नै रहेछ, 20 हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएछ।
यस्तो सुपर फास्ट जमानामा कसुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संघीय संसदमा आजबाट छलफल शुरू हुँदैछ। आगामी आर्थिक वर्ष 2077-78 नीति तथा कार्यक्रममाथि दलीय आधारमा जेठ 4, 5 र 6 गते छलफल हुने गरी दिन तोकिएको छ। सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम राम्रो रहेको र त्यसको कार्यान्वयनमा ध्यान दिनुपर्नेमा अर्थशास्त्री एवं उद्योगी व्यवसायीहरूले जोड़ दिएका छन्। संवाददाता भुवन प्रसाद आचार्यको रिपोर्ट।
सरकारले यही जेठ 2 संघीय संसदको बैठकबाट घोषणा गरेको नीति तथा कार्यक्रमले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाको प्रभावका विरूद्ध लड्ने र जनधनको सुरक्षा र कृषि एवं रोजगारी जस्ता विषयलाई उच्च प्राथमिकता दिएको छ। विभिन्न 200 बुदामा जारी भएको नीति तथा कार्यक्रमले जनस्वास्थ्यमा उच्च प्राथमिकता दिँदै कोरोनाको महामारी विरूद्ध विजय प्राप्त गर्न आगामी दिनमा थप सतर्कता, समन्वय, एकता सहित सबै नेपाली एक ढिक्का भई अघि बढ़न आह्वान समेत गरेको छ। तथा कार्यक्रमले आगामी 10 कृषिको उत्पादकत्व दोब्बर बनाउन कृषि पूर्वाधारमा ठूलो मात्रामा लगानी गर्ने प्रतिबद्धता जनाएको छ। स्वदेशमै रोजगारी सृजना गरी आत्मनिर्भर अर्थतन्त्रको विकास र राष्ट्रिय क्षमता वृद्धिको अवसरमा रूपान्तरण गर्ने प्रतिबद्धता पनि नीति तथा कार्यक्रमले अघि सारेको छ। आर्थिक क्रियाकलाप, कृषि तथा औद्योगिक उत्पादन, रोजगारी सृजना, उत्पादनशील क्षेत्र, विकास निर्माणका कार्यलाई सुचारू गरी तीव्रता दिने प्रतिबद्धता पनि नीति तथा कार्यक्रमले जनाएको छ। नीति तथा कार्यक्रम मुलुकको अहिलेको मागलाई सम्बोधन गर्ने गरी आएको बताउनुहुन्छ योजना आयोगका पूर्व उपाध्यक्ष अर्थशास्त्री डाक्टर जगदीश चन्द्र पोखरेल।
एकदम डिटेलमा आयो, त्यो सेक्टरको हिसाबबाट फोकस गर्नुपर्ने कुरामा त्यो ठिक छ। अहिलेको अवस्थामा हामीले आर्थिक टिकाउने पनि उत्थान गराउने पनि कृषि नै भनेका छौँ, त्यसमा धेरै फोकस गरिया छ र कार्यान्वयन गर्ने तर भनेको स्थानीय तहका नै इकाइहरू हुन्छन् भनेर भनिएको छ। मलाई लाग्छ त्यो ठिक अप्रोच छ, रणनीतिक हिसाबबाट पनि र सेक्टरको हिसाबबाट दुईटा सेक्टरमा रोजगारी सिर्जना गर्ने दुईटा क्षेत्रले भनेको छ। त्यसमा कृषि र साना र मझौला उद्योगहरू भनेर अहिले त्यता फोकस गरिया छ, मलाई लाग्छ यो ठिक छ।
अर्का अर्थशास्त्री केशव आचार्यले पनि नीति तथा कार्यक्रमले अहिलेको आवश्यकता, कोरोनाको उपचार, कृषि र रोजगारीको विषयलाई राम्रोसँग समेटेको बताउनुभयो।
यो नीता कार्यक्रमको प्राथमिकता रणनीतिहरू जुन देखाइएको छ समग्रमा त्यो उचित नै छ। अहिलेको अवस्थामा यो कोरोनासँग लड्ने, स्वास्थ्य क्षेत्रलाई चाहिँ व्यापक रूपमा विस्तार गर्ने, वडा तहसम्म स्वास्थ्य सेवा पुर्याउने भन्ने कुराहरू त्यो ठिक छ। रोजगारी सृजना गर्नु चाहिँ एकदम आवश्यक कुरा हो, यो नीति तथा कार्यक्रमले सम्बोधन गरेको। कृषिको उत्पादनमा विभिन्न कुराहरू आएका छन्, त्यो ठिक छ। समग्रमा पढेर हामीले हेर्दाखेरि यथार्थको धरातलमा टिका छ।
नीति तथा कार्यक्रममा केही राम्रा पक्ष भएको भए पनि कार्यान्वयनका लागि बजेट मार्फत थप प्रस्ट्याउनु पर्नेमा जोड दिनुहुन्छ उद्योगपति हरिभक्त शर्मा।
नीति तथा कार्यक्रमलाई साँच्चीकै सरकारले लागू गर्न सक्यो भने यसबाट दीर्घकालमा नेपालको अर्थतन्त्रलाई राम्रै प्रभाव पर्छ। तर धेरै जसो यस्ता कार्यक्रमहरू यहाँ व्यक्त गरिएका कार्यक्रमहरू लागू हुँदै धेरै कठिन र कतिपय कुराहरू पाइन्छ, यसमा व्यक्त गरिन्छ तर लागू हुँदैन। त्यस कारणले सरकारको लागि ठुलो चुनौती भनेको यसमा लेखिएका कुराहरू कसरी लागू गर्ने, त्यसको लागि रिसोर्स कसरी दिने, बजेटको व्यवस्था गरिनुपर्छ। यो कठिन परिस्थितिलाई बाहिर निकाल्नको लागि चाहिने इमिडिएट रिलिफ मेजर्सहरू चाहिँ अहिलेको बजेटमा आउनुपर्छ।
सरकारले घोषणा गरेको नीति तथा कार्यक्रमका विषयहरू आगामी आर्थिक वर्ष 2077-78 बजेट तर्जुमाका लागि मार्ग निर्देशनका रूपमा आएका हुन्। प्रस्तुत विषयलाई बजेट मार्फत अझ विस्तृत कार्यक्रमलाई कार्यान्वयनमा जोड़ दिन सके मुलुकले झेल्नु परेको समस्याबाट अघि बढ़न सजिलो हुने देखिएको छ। भुवन प्रसाद आचार्य, रेडियो नेपाल, काठमाडौँ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल सरकारद्वारा यही जेठ 2 गते संघीय संसदमा प्रस्तुत 2077-78 नीति तथा कार्यक्रमले विद्यमान चुनौतीको सम्बोधन गर्न नसक्ने र जनताप्रति उत्तरदायी नरहेको भन्दै संशोधन पेश गर्ने भएको छ। कांग्रेस संसदीय दलको हिजो बसेको बैठकले नीति तथा कार्यक्रमले कोरोना भाइरसबाट प्रताड़ित जनतालाई आशा र भरोसा पनि दिलाउन नसकेको निष्कर्ष निकाल्दै संशोधन पेश गर्ने निर्णय गरेको हो। सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले विश्व महामारीका रूपमा रहेको कोरोना भाइरसको रोकथाम, न्यूनीकरण र संक्रमितको उपचारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बन्नुपर्ने निर्णय गरेको छ। बैठकमा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संसदीय दलले हालसम्म कोरोना भाइरस संक्रमण न्यूनीकरण, नियन्त्रण तथा उपचार र यस प्रकोपका कारण पीड़ित रहेका विपन्न परिवारलाई राहत तथा अन्य समस्याका विषयमा सरकारलाई समय समयमा सचेत गराइरहेको बारे जानकारी गराउनुभयो। कोरोनाका कारण विश्वभर अप्ठ्यारोमा परि स्वदेश आउन चाहने नेपालीलाई स्वास्थ्य मापदण्ड अनुसारको उचित क्वारेन्टाइनमा राखी परीक्षण गर्दै संक्रमितलाई उपचारको व्यवस्था र स्वस्थ व्यक्तिलाई आफ्नो घर पुर्याउन यथोचित व्यवस्था गर्न सरकारसँग माग गर्ने निर्णय गरेको बताउनुभयो। कोरोना भाइरसको संक्रमणका कारण पर्यटन क्षेत्र पनि प्रभावित भएको छ। पर्यटकीय जिल्लाका रूपमा परिचित पाल्पाका पर्यटन व्यवसायीहरू यसको प्रत्यक्ष मारमा परेका छन्। संवाददाता विष्णु खनालको रिपोर्ट।
कोरोना संक्रमणका कारण पर्यटन व्यवसायी मारमा परेका छन्। ठूलो लगानीमा पर्यटकलाई लक्षित गरी व्यापार व्यवसाय सञ्चालन गरेका पर्यटन व्यवसायीलाई कोरोना संक्रमणले नराम्रोसँग असर पुर्याएको हो। कोरोना भाइरसका कारण पर्यटन क्षेत्र धरापमा पर्ने अवस्थामा रहेको बताउनुहुन्छ होटल व्यवसाय संघ पाल्पाका अध्यक्ष मोहन प्रसाद श्रेष्ठ।
पर्यटन क्षेत्रलाई नकारात्मक प्रभाव परेको छ। 4-5 वर्ष भित्र नै हामीले करिब 200 करोड़ भन्दा बढी लगानी गरेको यो क्षेत्र अहिले धरापमा पर्ने अवस्था छ।
पर्यटकको चहलपहल रहने रानीमहल दरबार, बलुस्तान मन्दिर, श्रीनगर, पाल्पा दरबार संग्रहालय, तालपोखरा, काउली डाँडा बल लगायत पर्यटकीय क्षेत्र अहिले सुनसान छन्। अन्य उद्योग व्यापार व्यवसायको तुलनामा पर्यटन व्यवसायमा लामो समयसम्म असर पर्ने नाटा पाल्पाका सचिव सागरमान महर्जन बताउनुहुन्छ।
प्लान गरेर घुम्न निस्किनेहरूको बाट चल्ने इन्डस्ट्री हो यो। अरू इन्डस्ट्रीहरू भन्दा यो इन्डस्ट्री उठ्नलाई चाहिँ धेरै समय लाग्ने जस्तो हामीले महसुस गरिरहेका छौँ।
हालसम्म जिल्लामा 200 करोड़ भन्दा बढी पर्यटककै लागि गरी लगानी थपिएको होटल व्यवसाय संघ पाल्पाले जनाएको छ। जिल्लामा कति पर्यटक भित्रिन्छन् भन्ने एकिङ तथ्याङ्क नभए पनि पर्यटन व्यवसायलाई पर्ने समस्या समाधान गर्न छलफल भइरहेको र योजना बनाएर अगाडि बढ्ने तानसेन नगरपालिकाका मेयर अशोक कुमार साई बताउनुहुन्छ।
नगरपालिकाभित्र रहेको पर्यटक उद्यमीहरूको अहिलेको क्षतिको आकलन गरिसकेपछि त्यसलाई सघाउनको निमित्त स्थानीय सरकारले के गर्न सक्छ त भन्ने कुराको रूपमा हामी हेरिराखेका छौँ र यसलाई चाहिँ धराशी हुन नदिनको निमित्त स्थानीय
व्यवसायीहरू पर्यटन क्षेत्रबाटै पलायन हुने स्थिति नआउला भन्न सकिन्न। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
नेपाल आयल निगमले तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको जनाएको छ। भारतीय आयल कर्पोरेशन आईओसीबाट हिजो प्राप्त नयाँ मूल्य सूची अनुसार पेट्रोलमा प्रति लिटर 5.56 रूपियाँ बढे पनि कोविड 19 को विषम परिस्थितिका कारण तत्काललाई मूल्य समायोजन नगरिएको निगमले जनाएको छ। कोविड 19 को जोखिमलाई मध्यनजर गर्दै सरकारले गरेको लकडाउनका कारण नेपालमा पेट्रोलियम पदार्थको खपत घटेको निगमका प्रवक्ता विनित मणि उपाध्यायले जानकारी दिनुभयो। अब के अन्तर्राष्ट्रिय समाचार। विश्वभर कोरोना संक्रमितको संख्या 47,16,000 नागेको छ। वर्ल्ड मिटरका अनुसार कोरोना भाइरसका कारण विश्वभर हालसम्म मृत्यु हुनेको संख्या 3,12,385 पुगेको छ भने निको हुनेको संख्या करिब 18,10,000 भन्दा बढ़िरहेको छ। कोरोना भाइरस महामारीका कारण जटिल अवस्थामा गुज्रिरहेको अमेरिकामा मृतकको संख्या 89,596 पुगेको छ भने 15,06,000 भन्दा बढ़ी मानिस संक्रमित भएका छन्। यसैगरी बेलायतमा कोरोना भाइरसका कारण 34,466, युरोपेली मुलुक इटलीमा 31,763, फ्रान्समा 27,625 र स्पेनमा 27,563 जनाको मृत्यु भएको छ। दक्षिण अमेरिकी मुलुक ब्राजिलमा गत 24 घण्टामा झण्डै 15,000 संक्रमित थपिएका छन् भने संक्रमितको संख्या 2,33,000 नागेको छ। यसैबीच गत 24 घण्टामा छिमेकी मुलुक भारतमा 4,864 कोरोना भाइरसबाट संक्रमित व्यक्तिहरू थपिएका छन् भने संक्रमितको संख्या 90,648 पुगेको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। हालसम्म भारतमा कोरोना भाइरसका कारण 2,871 जनाको मृत्यु भएको छ। अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामाले कोरोना महामारीप्रति अमेरिकी नेतृत्वले चालेको कदमको कड़ा आलोचना गर्नुभएको छ। एसबीसीयू विश्वविद्यालय तथा कलेजका ग्रेजुएट्सलाई अनलाइन मार्फत सम्बोधन गर्नुहुँदै कोरोना महामारीलाई लिएर धेरै अमेरिकी अधिकारीहरूले आफू जिम्मेवारीबाट पछिएको उहाँले आरोप लगाउनुभयो। ट्रम्प प्रशासनलाई लक्षित गर्दै धेरै अधिकारीहरूले आफू जिम्मेवारीमा छु भन्नेसम्म हिक्का नराखेको पनि पूर्व राष्ट्रपति ओबामाले आरोप लगाउनुभयो। भारतको उत्तर प्रदेश राज्यमा दुईवटा ट्रक ठोकिँदा कम्तीमा 25 जनाको मृत्यु भएको छ। उत्तर प्रदेशको औरैयामा भएको दुर्घटनामा अन्य 33 जना भन्दा बढ़ी मानिस घाइते भएका छन्। मृत्यु भएका र घाइते भएका सबै आप्रवासी मजदूर रहेका र उनीहरू कोरोना भाइरस संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनपछि घर फर्कदै गरेका थिए। यसैबीच उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाका बारेमा विस्तृत अध्ययन गर्न र प्रतिवेदन पेश गर्न प्रहरी उच्च अधिकारीहरूलाई निर्देशन दिनुहुँदै भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ़ने क्रम नरोकिएपछि भारत सरकारले लकडाउनको अवधिलाई फेरि 2 हप्ता थप्ने तयारी गरेको भारतीय अधिकारीहरूले जनाएका छन्। कोविड 19 को संक्रमण वृद्धिदर बढ़िरहेको अवस्थामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्रीहरू बीच करिब 4 घण्टा लामो छलफल भएको भारतीय संचार माध्यमले जनाएका छन्। भिडियो मार्फत गरिएको छलफलका निष्कर्षलाई औपचारिक रूपमा घोषणा भने गरिएको छैन। बैठकमा लकडाउन बढ़ाउने सहमति भएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीटर मार्फत सार्वजनिक गर्नुभएको छ। यता कोरोना संक्रमित बढ़दै गएपछि भारतका विभिन्न राज्यका सरकारले लकडाउन बढ़ाउने निर्णय गर्ने तयारीमा रहेका छन्। पंजाबमा कांग्रेस सरकार र उडिसा सरकारले 30 अप्रेलसम्म लकडाउन बढ़ाउने निर्णय गरिसकेका छन्। बाँकी राज्यले पनि प्रधानमन्त्री मोदीलाई कमसेकम 2 हप्ता लकडाउन बढ़ाउन सुझाव दिएका छन्। अब मौसम। आज देशका पूर्वी भागमा सामान्य बदली हुने, मध्य तथा पश्चिमी भागमा आंशिक बदली रही, अपराह्नपछि केही स्थानमा मेघ गर्जन, सच्याङ र हावाहुरी सहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 30.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 15.6 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 97%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5 बजे 14 मिनटमा भयो भने सूर्यास्त भरे साँझ 6 बजेर 47 मिनटमा हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। कोरोना भाइरसको संक्रमणबाट नेपालमा एक सुत्केरी महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा पुष्टि। संक्रमितको संख्या 281 पुग्यो। कोरोना संक्रमितको उपचार तथा परीक्षणमा खटिएका स्वास्थ्य कर्मीहरूलाई सामान्य अवस्थामा जस्तै घर तथा डेरामा बस्ने वातावरण बनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध। कोरोना भाइरस नियन्त्रणका लागि नेपाली सेनाले चीनबाट खरिद गरेका पहिलो चरणका अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल भित्रिए। सरकारको नीति तथा कार्यक्रममाथि संसदमा आजदेखि छलफल हुने। प्रमुख प्रतिपक्षी कांग्रेसले नीति तथा कार्यक्रममाथि शोधन पेश गर्ने र विश्वभर कोरोना संक्रमितको संख्या 47,16,000 नाग्यो, 3,12,000 भन्दा बढ़ीको मृत्यु। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।